आज का जो मौजू है वो एक मोमिन और मौला का नूरानी रिश्ता है और उस रिश्ते की बरकतें हैं। जैसे कि आप जानते हैं कि मौला के नूर को पाने के लिए हमारे यहाँ खसूसी तौर पर बैतुल ख्याल की इबादत होती है। बैतुल ख्याल का तस्वुर कोई नया तस्वुर नहीं है, ये खुदा की बादशाही में बहुत पहले से है। आप कुरान में सूरह नंबर 2 की आयत नंबर 31 को देखें तो खुदा फरमाता है, वह अल्लामा आदमा आदम अल अस्मा, और हमने आदम को अस्मा सिखाए। आमतौर पर लोग समझते हैं कि चूंकि आदम दुनिया का पहला आदमी था और उसको अभी दुनिया की चीजों के नाम नहीं मालूम थे तो खुदा ने उसको दुनिया की चीजों के नाम बताए। हालांकि एक इतने बड़े पैगंबर के लिए ऐसा तस्वुर नहीं हो सकता, और दूसरा यह कि इस्माइली तस्वुर के मुताबिक आदम दुनिया का पहला शख्स भी नहीं है। आदम के लिए खुदा फरमाता है, इन्नल्लाह हस्तफा आदमा, हमने आदम को मुंतखब किया। जब कोई किसी को मुंतखब करता है तो कुछ लोगों में से मुंतखब करता है। इसका मतलब उस वक्त और भी लोग मौजूद थे जिसमें से आदम को मुंतखब किया गया। फिर खुदा फरमाता है, वल्ली कुल्ली कौमिन हाद, हर कौम के लिए हादी है। ऐसा नहीं हो सकता है कि पहले हादी हो बाद में कौम हो, पहले कौम होती है फिर हादी आता है। वरना हजरत आदम अलैहिस्सलाम की जिंदगी का मकसद कितना महदूद होगा कि वो खुद तन्हा दुनिया में आए, फिर उन्होंने हव्वा से शादी की, बच्चे पैदा हुए, मुश्किल से जब वो 16 18 20 साल की उम्र के हुए होंगे तब उन चंद लोगों को अपना पैगाम दिया और दुनिया से चले गए। तो एक पैगंबर की जिंदगी का मकसद इतना महदूद नहीं होता। मैं ये बात इसलिए करना जरूरी समझती हूं कि इसमें आजम की इबादत जो आदम ने की थी उसका कॉन्टेक्स्ट हम समझ सकें। तो आदम अलैहिस्सलाम के एक उस्ताद थे जो उस जमाने के इमाम थे, उसका नाम इमाम हुनैद है। हमारे बुजुर्गों ने अपनी किताबों में उसका बयान किया है। उन्होंने हजरत आदम अलैहिस्सलाम को इस्मे आजम दिया और आदम उस इस्मे आजम की इबादत करते थे। तो आप देखें, ये बैतुल ख्याल का तस्वुर, तरक्की का तस्वुर, इस्मे आजम का तस्वुर बहुत पुराना है, ये कोई नई बात नहीं है। ये वो रिवायत है जो खुदा ने अपने दीन में हमेशा से कायम रखी है, और खुदा कुरान में इस्मे आजम, अस्मा उल हुस्ना और आदम को अस्मा सिखाने की जो बात कर रहा है वो इस्मे आजम ही से मुतालिक है। इस्मे आजम की इबादत में आदम की मट्टी को पानी से गूंदा गया। मट्टी जो है वो ईमान की मिसाल है और पानी जो है वो इल्म है। ए जी खेती बोइए प्रेम की, पानी दीजिए ज्ञान, कि तुम मोहब्बत की खेती उगाओ और उसमें इल्म का पानी दो। तो कहते हैं आदम के ईमान और इल्म जब मिले तो आदम के अंदर एक कुव्वत पैदा हुई, एक रूहानी कुव्वत पैदा हुई, इसमें आजम की इबादत उसकी मुकम्मल हो गई, तो उसके लिए किरामात और मौजजात का दरवाजा खुल गया, उसकी बैतुल ख्याल की इबादत कामयाब हो गई। बैतुल ख्याल की इबादत की कामयाबी को कई तरह से बयान कर सकते हैं, लेकिन चंद कुरानी रेफरेंसेस हैं, हम उसमें से एक दो को देखना चाहते हैं। कुरान में इंसान की जिस्मानी तरक्की के 7 स्टेजेस खुदा ने बताए हैं, और हमारे बुजुर्गों ने कहा है कि अगर जिस्मानी पैदाइश के 7 स्टेजेस हैं तो रूहानी तरक्की के भी 7 स्टेजेस हैं। और इसको उन्होंने किस तरह से बराबर किया है, जिस्मानी पैदाइश के 7 स्टेजेस सूरह नंबर 23 की आयत 13 और 14 है। खुदा इंसान के लिए फरमाता है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वलकद खलकनल इंसाना मिन सुलालतिन मिन तीन, और हमने इंसान को मट्टी के खुलासे से पैदा किया। मट्टी का खुलासा यानी जो बाप की पुश्त में आने वाली नस्ल का एक बीज होता है या एक खुलासा होता है, उसको कुरान की जबान में सुलाला कहा गया है यानी खुलासा। फिर खुदा फरमाता है, सुम्मा जअलनाहू नुतफतन फी करारिम मकीन, फिर हमने एक मजबूत जगह में उसको नुतफा बना के रखा, यानी इंसान को फिर मां के शिकम में एक नुतफा बना के रखा, ये उसकी पैदाइश का दूसरा मरहला है। सुम्मा खलकनन नुतफता अलका, फिर हमने नुतफे को एक लोथड़ा बनाया, खून का लोथड़ा, अलका उसका नाम है कुरान में। फिर हमने उसको मुजगा बनाया यानी उसको एक बोटी की शक्ल दी। इसके बाद खुदा फरमाता है, हमने उसकी हड्डियां बनाई, फिर उसके ऊपर गोश्त चढ़ाया, इस तरह से हमने उसको मुकम्मल कर दिया, یہ انسان کی ظاہری پیدائش کے 7 سٹیجز ہیں جو خدا قرآن میں بیان کرتا ہے، اور ہمارے بزرگوں نے اس کو اپنی کتابوں میں تاویلاً روحانی ترقی کے 7 سٹیجز سے ملایا ہے۔ تو انسان باپ کی پشت میں ہے، وہاں پر وہ سلالہ کہلایا، پھر جب وہ ماں کے شکم میں پہنچا تو وہ نطفہ تھا، اس کے بعد وہ خون کا ایک لوتھڑا ہے علقہ، اس کے بعد وہ ایک بوٹی کی شکل اختیار کرتا ہے مضغہ، اس کے بعد اس کی ہڈیاں بنائی گئیں جس کو عظام کہتے ہیں، اور پھر اس پر گوشت چڑھایا گیا جس کو لحم کہتے ہیں، اور پھر خدا فرماتا ہے کہ ثم انشأناه خلقا آخر، پھر ہم نے اس کو ایک مکمل شکل دے دی۔ تو انسان کی ترقی کے جسمانی تخلیق کے جو 7 سٹیجز ہیں، اس کو ہمارے بزرگوں نے روحانی ترقی کے 7 سٹیجز سے ملایا ہے۔ تو ان 7 سٹیجز کی تشریح جو بزرگان دین نے کی ہے، اس کی روشنی میں ہم دیکھتے ہیں کہ یہ 7 سٹیجز کیا ہیں۔ تو انہوں نے بیان کیا ہے کہ جب کوئی مومن روحانی ترقی میں آگے سے آگے بڑھتا ہے تو وہ بڑے بڑے پیغمبروں کے ادوار کو دیکھتا ہے، بڑے بڑے پیغمبروں کے معجزات کو دیکھتا ہے۔ جب وہ حضرت آدم کے معجزات کو دیکھتا ہے تو یہ پہلا مرحلہ ہے، حضرت نوح کے معجزات کو دیکھتا ہے تو دوسرا مرحلہ ہے، حضرت ابراہیم کے معجزات کو دیکھتا ہے تو تیسرا مرحلہ، حضرت موسیٰ کے معجزات چوتھا مرحلہ، حضرت عیسیٰ کے معجزات پانچواں مرحلہ، اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم چھٹا مرحلہ ہے۔ اور اس کے بعد جو دور امامت ہے، جو زمانے کا امام ہے، اس کے معجزات کو دیکھتا ہے تو یہ ساتواں مرحلہ ہے۔ اور ان ساتوں مرحلوں سے کوئی گزر جائے، یہ 6 بڑے پیغمبر، قرآن میں ان کی بہت تعریف ہے، ان کو بڑے بڑے پیغمبر کہا گیا ہے، اور ہمارے بزرگوں نے قرآن کی بہت ساری آیات کو ان 6 پیغمبروں کی ترتیب سے سمجھایا ہے۔ تو فرمایا کہ جب آپ ان 6 پیغمبروں کے روحانی واقعات سے گزریں گے اور اس کے بعد زمانے کی امام کے نور کو پہچانیں گے تو یہ آپ 7 مختلف مراحل سے گزریں گے، اور آپ ہر مرتبہ ایک نیا روحانی مرحلہ طے کرتے جائیں گے۔ اس کی تفصیل بہت لمبی ہو جائے گی، چونکہ ابھی میں اس کو ایک قرآنک سٹوری سے ریلیٹ کرنے والی ہوں، تو اس سٹوری سے بھی ہمیں کچھ باتیں سمجھ میں آئیں گی۔ تو بہت زیادہ تفصیل میں نہیں جاتے ہوئے، چونکہ تمام پیغمبر خدا کا دین ہی لے کر آئے ہیں، ان دین عند اللہ الاسلام، خدا قرآن میں فرماتا ہے کہ خدا کی نظر میں کوئی ایک دین تھا تو وہ اسلام ہی تھا۔ آدم بھی اسلام لے کر آیا تھا، نوح بھی اسلام لے کر آیا تھا، موسیٰ اور عیسیٰ بھی خدا کا دین لے کر آئے تھے، ابراہیم کے لیے خدا نے قرآن میں مسلمان کا لفظ استعمال کیا ہے کہ ابراہیم کی دعا ہے، ابراہیم اور اسماعیل علیہ السلام کی دعا ہے کہ ہمیں مسلمان بنا، ہماری اولاد میں سے مسلمان بنا، تو یہ لفظ اسلام سے بہت پہلے سے استعمال ہوا ہے۔ تو تمام پیغمبروں کا دین ایک ہے، یہ ایک سلسلہ ہے، اور اس سلسلے کو سمجھنے کی ضرورت ہے۔ اس کے لیے رسول اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث ہے کہ رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ خدا نے میرے اور علی کے نور کو بہت پہلے پیدا کیا، پھر جب آدم کو پیدا کیا تو آدم کی پشت میں ہمارے نور کو رکھا، اور آدم سے پشت در پشت وہ نور جو ہے وہ حضرت محمد صلی اللہ علیہ وسلم کے خاندان میں پہنچ گیا، حضرت عبد المطلب میں پہنچ گیا، عبد المطلب سے یہ نور آگے آیا، جو عبداللہ سے محمد پیدا ہوئے اور ابو طالب سے علی پیدا ہوئے۔ تو حضرت محمد فرماتے ہیں پس میں اور علی ایک ہی نور سے ہیں۔ تو آپ دیکھیں اس حدیث میں نور کا ایک سفر بتایا گیا ہے کہ آدم سے پشت در پشت محمد اور علی کا نور جو ہے وہ آگے بڑھا، اور عبد المطلب جو رسول کے دادا تھے وہاں تک نور پہنچا، وہاں سے اس نور کے 2 حصے ہوئے، حضرت عبداللہ کو ایک نور کا حصہ ملا اور حضرت ابو طالب کو نور کا حصہ ملا، عبداللہ سے رسول پیدا ہوئے، ابو طالب سے مولا مرتضی علی پیدا ہوئے۔ پھر رسول فرماتے ہیں پس میں اور علی ایک ہی نور سے ہیں۔ تو آپ دیکھیں نور ایک ہی ہے جو چلا آیا ہے، اسی لیے ہمارے بزرگان دین نے جب کسی قرآن کی آیت کی تعویل کی ہے، اس کو سمجھایا ہے، تو ان 6 پیغمبروں کی ہمیشہ مثال دی ہے۔ تو اس معنی میں یہ 6 پیغمبر حضرات اور زمانے کے امام کی شناخت کے ساتھ کسی مومن کی روحانی ترقی مکمل ہو جاتی ہے۔ الفاظ میں یہ ایک لائن میں کہا جا سکتا ہے، مگر اس کو پانے کے لیے کسی کی عمر لگ سکتی ہے، یہ کوئی آسان مرحلہ نہیں ہے۔ اور اس سے ریلیونٹ ایک بہت ہی اچھی سٹوری ہے قرآن کی، جو قرآن کی سورہ نمبر 18 ہے۔ سورہ نمبر 18، سورہ کا نام ہے الکہف، یعنی غار، جو کیوز ہوتی ہیں پہاڑوں میں، یہ اس سے متعلق ایک سورہ ہے۔ اب اس کا نام کہف کیوں رکھا گیا کہ کچھ لوگ غار میں جا کر ایک روحانی تجربے سے گزرتے ہیں، ان کو اصحاب کہف کہا گیا ہے، یعنی اس غار والے. اور یہ غار والے جو ہیں وہ چونکہ ایک روحانی تجربے سے گزرتے ہیں، بظاہر آپ کو یہ لگے گا کہ یہ پاسٹ کی کوئی سٹوری ہے، ایک ایسی سٹوری ہے جس میں کچھ لوگ جا کے غار میں چھپ گئے ہیں. اب یہ ایک ظاہری کہانی ہے قرآن میں کہ ظالم بادشاہ کے خوف سے 7 جوان ایک غار میں جا کے چھپ گئے، اور ان کا کتا بھی ان کے ساتھ تھا. اور جب وہ غار میں گئے، چونکہ وہ صرف خدا کو اپنا معبود مان رہے تھے، تو غار میں ان پہ نیند طاری ہو گئی اور وہ ایک لمبے عرصے تک سوتے رہے. جب وہ اٹھے تو وہ کوئی کھانا لینے کے لیے مارکیٹ تک گیا تو لوگوں نے ان کا سکہ نہیں پہچانا، اور وہ آپس میں ڈسکس کرتے ہیں کہ ہم کتنے عرصے تک رہے. کسی نے کہا 1 دن رہے، کسی نے کہا زیادہ رہے، مگر خدا کہتا ہے کہ وہ 300 سال تک سوئے رہے. اور اس کے بعد جب وہ جاگے تو لوگوں نے ان کا سکہ نہیں پہچانا، اور کچھ لوگوں نے کہا کہ تم کو یہ کوئی پرانا خزانہ ملا ہے، یہ خزانہ تم نے کہاں سے پایا ہے؟ تو اس خزانے کو سمجھنے کے لیے وہ غار تک آئے، مگر غار کے تمام لوگ غائب ہو گئے، ان کو کوئی بھی نظر نہیں آیا، اور پھر وہاں انہوں نے ایک مسجد بنا دی. یہ ایک ظاہری قصہ ہے، اور ایک روایت میں یہ بھی ہے کہ ان کا کتا جو ہے وہ انسان بن گیا. عجیب و غریب کہانی ہے. اگر اس کہانی کو ہم صرف ماضی کی ایک کہانی سمجھیں تو قرآن جو ہے وہ صرف ماضی کی کہانیاں بیان نہیں کرتا ہے. قرآن ہماری تعلیم کی کتاب ہے، تو اس میں ایسی باتیں ہوتی ہیں جو ہم سے ریلیٹ کرتی ہیں اور ہم کو سمجھنے کے لیے کوئی میسج دیتی ہیں. تو یہ اتنی ضروری کہانی جس میں کچھ لوگ جا کر ایک غار میں سو گئے تھے، یہ کہانی بھی آج ہم سے ریلیٹڈ ہے، اور اس کا تعلق بیت الخیال اور بیت الخیال کی عبادت سے ہے. اور ہمارے بزرگوں نے بیان کیا ہے کہ ظالم بادشاہ کے خوف سے کسی غار میں جا کے چھپ جانے کی کیا تعریف ہو سکتی ہے. دنیا میں مومنین نے ظالم بادشاہوں کے سامنے کھڑے ہو کر جہاد کیا ہے، ان کی آنکھوں میں آنکھیں ڈال کے بات کی ہے، لڑے ہیں، لیکن یہ مومنین ظالم بادشاہ کے خوف سے ایک غار میں جا کر چھپ گئے. تو ہمارے بزرگوں نے اس کی تشریح کی ہے کہ ظالم بادشاہ یہ ہماری اپنی ہستی ہے جس کو غار کہا گیا. شریعت سے طریقت کے غار میں گئے، طریقت سے حقیقت کے غار میں گئے، حقیقت سے معرفت کے غار میں گئے. ہماری اپنی ہستی ایک غار ہے. خدا سورہ نحل میں فرماتا ہے کہ ہم نے تمہارے لیے پہاڑوں میں غاریں بنائیں. تو یہ کوئی ایسا احسان تو نہیں ہے کہ صرف مومنین پر کیا گیا ہو. غاروں سے فائدہ تو کافر بھی اٹھاتے ہیں، ایتھیسٹ بھی اٹھاتا ہے، منافق بھی اٹھاتا ہے. تو خدا قرآن میں یہ احسان رکھے کہ میں نے تمہارے لیے پہاڑوں میں غاریں بنائی ہیں، تو یہ ایک عجیب بات لگے گی. تو یہ عالم شخصی پرسنل ورلڈ کا ایک غار ہے جس میں نفس امارہ کے ظلم سے بچنے کے لیے ایک مومن اپنے آپ کو بیت الخیال کی عبادت کے غار میں قید کر لیتا ہے. اور اس معنی میں وہ اس غار میں بیٹھ کر عبادت کرتا ہے. اس عبادت میں اب اس کے سارے مرحلے، عبادت کے مرحلے وہاں پر پاس ہو رہے ہوتے ہیں، چونکہ اس کے ساتھ یاد رکھیں ایک کتا ہے اور 7 دوست ہیں اس کے، اور وہ کتا آخر میں انسان بن گیا. تو یہ کتا جو ہے وہ مومن کی مثال ہے جو عبادت کرتے کرتے اس غار میں اپنے 7 روحانی دوستوں کو پاتا ہے. یہ 7 روحانی دوست حضرت آدم، حضرت نوح، حضرت ابراہیم، حضرت موسیٰ، حضرت عیسیٰ، حضرت محمد صلی اللہ علیہ وسلم اور زمانے کا امام ہوتے ہیں. وہ ان 7 دوستوں کو اپنے اس روح کی غار میں پاتا ہے. اور یہ جیسے کہنے میں یہ کہانی بہت چھوٹی ہے، مگر یہ بہت طویل سلسلہ ہے، اس کی زندگی کا ایک وقت خرچ ہوتا ہے. یہ ان مومنین کی کہانی ہے جو کامیاب ہو چکے ہیں. پیر صدر دین، پیر حسن کبیر دین، سیدنا پیر ناصر خسرو، یہ ان لوگوں کی کہانی ہے جو اس منزل سے آگے گزر گئے. وہ نفس امارہ کے ظلم سے بچنے کے لیے اپنی شخصیت کی غار میں، عبادت کی غار میں انہوں نے پناہ لی، اور وہاں پر ان پر ایک نیند طاری ہو گئی. نیند طاری ہونے کا مطلب یہ ہے کہ اسی عبادت میں ان کی زندگی کے سپان میں جو بھی وقت انہوں نے عبادت میں خرچ کیا، اس میں انہوں نے ماضی کے ایک لمبے عرصے کی کہانی کو دیکھ لیا. حضرت آدم کو گزرے ہوئے اگر 7,000 سال، 7,500 سال گزرے ہیں، تو اس کا مطلب یہ ایسی نیند تھی جس میں انہوں نے ماضی کے ایک لمبے وقت کو کور کر لیا، آنے والے وقت کو بھی دیکھ لیا. اس لیے زیادہ عرصہ بتایا گیا ہے. 300 سال علامتی طور پر کہے گئے ہیں، لیکن اس کا مطلب یہ ہے کہ انہوں نے ماضی کو بھی دیکھا، مستقبل کو بھی دیکھا. سورہ یاسین میں خدا فرماتا ہے کچھ لوگوں کی مذمت کرتا ہے اور کہتا ہے ہم نے ان کے آگے بھی ایک دیوار رکھ دی ہے اور ان کے پیچھے بھی ایک دیوار رکھ دی ہے. یہ خدا ان کا ذکر کرتا ہے جن سے خدا خوش نہیں ہے. جن سے خدا خوش ہوگا آخری معنوں میں ان کے لیے کیا کرے گا؟ آگے کی دیوار کو بھی اٹھائے گا, پیچھے کی دیوار کو بھی اٹھائے گا, کہ وہ آنے والے زمانے کو بھی سمجھیں گے, ماضی کو بھی سمجھیں گے, حضرت آدم سے لے کر خاتم یعنی حضرت محمد مصطفیٰ اور اس کے بعد زمانے کے امام تک کی تمام روحانی اور نورانی نعمتوں کو سمجھیں گے. تو وہ کتا جو تھا امام کے گھر کا وفادار, کتا یہاں پر اس مثال میں ہے کہ وہ وفادار تھا, اس کا دل اپنے مولا کے ساتھ جڑا ہوا تھا اور اس نے اس وفاداری میں بہت سی مشکلیں برداشت کی, اس نے بہت سختی سے عبادت کی, بہت خدمت کی, اور یہ جوانی میں کرنے کی تعریف ہے, اس لیے کہا گیا کہ وہ جوان تھے. جوانی میں عبادت کرنے کی زیادہ تعریف ہے, تو اس معنی میں وہ جوان تھے اور انہوں نے اس عبادت کے نتیجے میں وہ کتا انسان بن گیا, یعنی وہ عام مومن تھا خاص مومن بن گیا, وہ اپنے خاکی وجود میں تھا نوری وجود میں آ گیا. جیسے حضرت امام سلطان محمد شاہ صلوات اللہ علیہ کا فرمان ہے کہ تم چاہو تو پیر صدر دین جیسے بن سکتے ہو, تم چاہو تو پیر حسن کبیر دین جیسے بن سکتے ہو, تم چاہو تو ہم اہل بیت جیسے بن سکتے ہو. امام نے صرف ہم کو خوش کرنے کے لیے یہ نہیں فرمایا ہے. کوئی امام کے دین میں ایسا بنتا ہے, ہر زمانے میں ہر دور میں ایسی شخصیات ہوتی ہیں اور یہ اس کا قانون ہے. تو اس معنی میں ایک کتا انسان بن گیا. ورنہ آپ دیکھیں بڑی عجیب بات ہے, وہ مومنین جو بادشاہ کے ڈر سے ایک غار میں چھپ جائیں اور ان کا کتا بھی ہو اور ان کا کتا انسان بن جائے. تو یہ سات لوگ تھے اور آٹھواں ان کا کتا تھا, یعنی یہ سات روحانی کمپینینز تھے جن کے ساتھ وہ روحانیت کے غار میں رہا, ایک لمبے عرصے کی معرفت اس کو حاصل ہو گئی اور اس کے بعد وہ انسان بن گیا. کچھ علاقوں میں جہاں اسماعیلی آبادی ہے لوگ بڑے شوق سے اپنے بچوں کے نام رکھتے تھے, سگے علی, علی کا کتا, عربی میں کلب علی, علی کا کتا. یہ وفاداری کی کیسی مثال ہوگی؟ آج شاید ہم میں سے کوئی اپنے بچے کا ایسا نام رکھنا چاہے یا نہیں, لیکن کیسی عشق کی مثال ہوگی کہ لوگوں کا یہ نام ہے. حمزہ میں کچھ لوگوں کو میں جانتی ہوں جن کا یہ نام تھا, تو سگے علی یا کلب علی, لوگوں نے, ماں باپ نے, بزرگوں نے ایک تھیم ان کے ذہن کے پیچھے تھی. وہ مانی کو نہیں جانتے ہوں گے لیکن وہ تھیم ان کے ذہن میں تھی کہ انہوں نے اپنے بچوں کے نام سگے علی یا کلب علی رکھے ہوں گے. تو ایک مومن, چاہے نام ہمارا, مولا نے بہت سارے اچھے نام بھی ہمیں سجھائے ہیں, تو بے شک ہم بہت اچھا نام رکھیں اپنی اولاد کا اور اپنا بھی, لیکن دل میں جو وفاداری ہے اس لحاظ سے مولا کے در کا کتا ہے کوئی مومن. اور سیدنا حسن بن سبا کی ایک مناجات ہے, اس میں انہوں نے اپنے آپ کو مولا کے گھر کا کتا کہا ہے. پیروں اور بزرگوں کے لیے یہ مثال کوئی مشکل مثال نہیں تھی, وہ اپنی عاجزی میں ایسا کہتے تھے. تو آپ دیکھیں اصحاب کہف کا واقعہ بیت الخیال کی عبادت, ترقی اور نور کو پانے کا واقعہ ہے. یہ کوئی ماضی کی ایسی سٹوری نہیں ہے جس کو دوسروں کی طرح ہم بھی پڑھ کے اور کتاب بند کر لیں کہ ہاں یہ ماضی کا ایک اچھا واقعہ تھا. اس طرح سوچنے سے ہم کو بیت الخیال کی طرف جانے کا ایک راستہ ملتا ہے, اور اس کے لیے چند دوسری مثالیں جو ہم قرآن سے دیکھیں گے. یہ جو ہم سات درجات تھے انسان کی جسمانی تخلیق کے, اس کے سات پیرلل درجات ہم نے روحانی تخلیق میں دیکھ لیے, اور یہ ایک اچھی تھیم ہے جسے ہم اس کو سمجھ سکتے ہیں. پھر سورہ نمبر 14 کی آیت نمبر 36 ہے جس میں حضرت ابراہیم فرماتے ہیں, فمن تبعنی فانہو منی, جس نے میری اطاعت کی وہ تو پھر میرا ہی ہے, وہ مجھ سے ہے. جس طرح آپ جانتے ہیں کہ سلمان فارسی اہل فارس تھا, ایران سے آیا تھا, مگر رسول کی خدمت میں حاضر ہوا, اسلام قبول کیا اور کس درجے کی ترقی کی کہ اس کو اہل بیت کا ٹائٹل مل گیا. اسی طرح ماضی میں امام سلطان محمد شاہ نے کچھ بزرگوں کو اہل بیت کا ٹائٹل دیا ہے. تو آپ سوچیں یہ ٹائٹل امام جب کسی کو عنایت کرتے ہیں یا رسول نے کسی کو دیا تھا, تو وہ شخص نورن اور روحن امام کے ساتھ ایک ہوا تھا. تیری میری سایہ ایک من ایک چنتا, وہ والا مقام آیا ہوگا جہاں مولا اور بندے کی چنت اور خیال جو ہے, دل جو ہے وہ ایک ہو گیا ہوگا. اور حضرت امام سلطان محمد صلوات اللہ علیہ کے کئی ایسے فرامین ہیں کہ تم اپنے دل میں ہمارے نور کو یعنی اپنی روح کو دیکھو. हमारी रूह में ही मौला का नूर है, और मौला फरमाते हैं कि उसको देखने से ही हमारा नूर समझ में आएगा, चूंकि ये नूर की चिंगारी है जिसको यूनिवर्सल फ्लेम से मिलना है। चिंगारी और शोले का एसेंस एक ही है, दोनों में ताकत एक जैसी है, और अगर चिंगारी शोला बन जाए तो वो भी इसी तरह से जलाती है। और इसी तरह से हजरत आसिया, ये कुरान का एक कैरेक्टर है, फिरौन की बीवी है लेकिन एक मोमिना है। हमारे बुजुर्गों ने आसिया की बहुत तारीफ की है। आसिया खुदा के हुजूर में दुआ करती है कि ए खुदावंत, मुझे बिहिश्त में अपनी पड़ोस में घर देना। अजीब दुआ है कि मुझे बिहिश्त में अपना पड़ोसी बनाना। जैसे हम कोशिश करते हैं कि हम अपनी फैमिली के इर्द गिर्द रहें या उनसे करीब रहें, तो हजरत आसिया एक मोमिना थी। वो इस्माइली दावत से, हकीकी दावत से, उस जमाने में वो दावत जिस भी नाम से थी उस दावत से मुशर्रफ हो चुकी थी। ईमान था उनका हजरत मूसा पर। तो उनकी ये दुआ कोई मामूली दुआ नहीं है, बहुत खास दुआ है कि मुझे बिहिश्त में अपने पड़ोस में घर देना। तो बिहिश्त चूंकि कोई मादी जगह नहीं है कि वहां पर घर बने होंगे, जन्नत में पड़ोसी इस माना में होंगे कि मुझको अपनी ही रूह में जिंदा कर देना, मुझको अपने अंदर ही फना कर लेना। यानी मैं तुमसे दूर ही नहीं रह सकती हूं, मुझको अपने अंदर ही रखना। और पड़ोसी को कहते हैं जार अरबी में, तो आपको अरबी में एक नाम मिलेगा जारुल्ला, खुदा का पड़ोसी है। तो ये भी एक नाम है जिसके पीछे एक फलसफा है, एक थीम है, और लोगों ने इस किस्म के भी नाम रखे हैं चूंकि उसके अंदर एक दुआ है कि तुम खुदा के पड़ोसी बनो। और खुदा के पड़ोसी बनने का मतलब ये है, क्योंकि बिहिश्त हमारे लिए खुद ईमान है, ईमान बिहिश्त मुजस्सम है, और इसी बिहिश्त में हम जिंदा हो गए तो हम जारुल्ला हो गए। तो आसिया की दुआ इस माना में कबूल हुई होगी, न कि सचमुच खुदा ने वहां पर ईंटे पत्थर लाकर उसके लिए एक घर बनाया होगा, चूंकि बिहिश्त मकानी नहीं है। और इसी में जो एक आखिरी पॉइंट है, लेकिन ये एक बहुत इंपॉर्टेंट पॉइंट है, मोमिन का रिश्ता मौला से क्या है। हम मौला के नूरानी औलाद हैं, नूर के बेटे हैं, नूर की बेटियां हैं। जब मोमिन तरक्की करता है तो खुद नूर बनता है, लेकिन क्या कभी हमने सोचा है कि मोमिन नूर का बाप भी बन सकता है। इसकी गवाही कुरान में है, इसकी गवाही फरमान में है कि मोमिन पहले नूर का बेटा बनता है, फिर खुद नूर बनता है, और फिर नूर का बाप बनता है। नूर का बाप बनने का मतलब क्या है, सूरह नंबर 2 की आयत नंबर 146 है सूरह बकरा की, जिसमें कुछ मोमिनीन की तारीफ है, और वो कैसी तारीफ है आप सुने, और ये तारीफ हर जमाने के मोमिनीन के लिए है। खुदा फरमाता है, अल्लज़ीना आतैनाहुमुल किताबा यअरिफूनहु कमा यअरिफूना अबनाअहुम, जिन लोगों को हमने किताब दी है वो रसूल अकरम को इस तरह पहचानते हैं जिस तरह वो अपने बेटों को पहचानते हैं। यानी जिन लोगों की रूहानी तरक्की हुई थी वो रसूल सलम को अपने बेटों की तरह पहचानते थे। ये बड़ी अजीब आयत है, और ये सूरह नंबर 6 की आयत नंबर 20 में फिर रिपीट की गई है कि जिनको रूहानियत मिलती है वो रसूल को अपना, रसूल को ऐसे पहचानते हैं जैसे कोई अपने बेटे को पहचान लेता है। और आप हजरत मरियम का किस्सा भी आपने सुना होगा कि मरियम ने एक बेटे को जन्म दिया जिसका बाप नहीं था। आप जानते हैं कि दीन दीन फितरत है, अगर ऐसा मौजजा होता तो फिर खुदा के बड़े बड़े पैगंबरों के साथ भी ऐसा मौजजा होता। तारीख में है कि हजरत मरियम की शादी हुई थी, उनके शोहर का नाम हबीब नजार था, वो एक कारपेंटर थे बाय प्रोफेशन, और उनके साथ उनकी शादी हुई थी, वो साथ रहे थे, और हजरत ईसा जो है वो कानून फितरत के मुताबिक दुनिया में पैदा हुए थे। लेकिन हजरत मरियम को हजरत जकरिया से एक इस्म आजम मिला था। आपने कहानी सुनी होगी कि हजरत मरियम की किफालत और उनकी परवरिश एक पैगंबर ने की थी, हजरत जकरिया ने हजरत मरियम की परवरिश की थी, तो उन्होंने मरियम को इस्म आजम दिया था, और उस इस्म आजम को मरियम ने अपनी जात के अंदर इतना कामयाब बनाया कि उसमें से नूर का ईसा पैदा हुआ। क्योंकि ईसा पैगंबर बनने वाला था तो ईसा की जाहिरी पैदाइश के किस्से को ईसा की नूरानी पैदाइश के किस्से से खुदा ने कवर किया, उसके अंदर से एक नूर का ईसा पैदा हुआ। और मरियम को कहा गया कि हमने तुझको एक कलीमा दिया है, कलीमा इस्मे आजम को कहते हैं, कलीमा कलीमा कुन को कहते हैं। जब मौला इस्मे आजम देता है तो क्या आपको मुझको मौला ने कुन नहीं कहा कि मैंने तुमको दुनिया की सबसे कीमती चीज दे दी, हो जा। अगर तू हो सकता है, तुझ में इतनी ताकत है, इतनी रियाजत कर सकते हो तो हो जा। तो कलीमा इसमें आजम है, कलीमा कलीमा कुन है। मरियम को जब ये कलीमा मिला तो मरियम ने अपने बातिन के अंदर उस नूर को पैदा किया और वो नूर जो है वो ईसा कहलाया। जैसे मरियम के लिए सूरह नंबर 3 की आयात जो है, फरिश्ते मरियम से बात करते हैं। अब मरियम का मर्तबा देखें। व इसकालतिल मलाइकतु या मरियमु इन्नल्लाह हस्तफाकी व तहरकी वस्तफाकी अला निसाइल आलमीन। जब फरिश्तों ने मरियम से कहा कि ए मरियम, खुदा ने तुमको चुन लिया है, खुदा ने तुमको बरगुजीदा किया है और जहान की तमाम औरतों पर तुमको फजीलत दी है। मरियम अपने परवरदिगार की फरमानबरदारी करना और सजदा करना। और इसके बाद मरियम के लिए कहा गया कि मरियम ने हमको हमने मरियम को एक कलीमा दिया। युबशिरु की भी कलीमतिम मिन हो, ए मरियम हमने खुदा की तरफ से तुमको एक कलीमा दिया और वो कलीमा जो है वो मसीह ईसा इब्ने मरियम है। इसका मतलब ये था कि ईसा दुनिया में मरियम के बतन से पैदा हुआ, ये बात भी दुरुस्त है, लेकिन चूंकि ईसा एक पैगंबर था तो जब मरियम ने इसमें आजम को पढ़ा और कामयाब किया, उसके अंदर से जो नूर पैदा हुआ उसको भी खुदा ने कलीमा और ईसा कहा, चूंकि वो एक पैगंबर का नूर था। वरना आप सोचें दुनिया में जब उनका वालिद था फिर ये क्यों कहा गया कि नूर का उनका बाप नहीं था? इसलिए कि नूर का कोई बाप नहीं होता है, नूर अस खुद होता है, नूर हमेशा होता है। और फरमान से इसकी जो मिसाल है, कहते हैं इमाम सुल्तान मोहम्मद शाह सलवातुल्लाह अलैही के पास वजीर रहीम बसरिया, जो एक बहुत ही आला शख्सियत थे, बहुत इबादत करते थे, और मौला अक्सर उनको कहते थे तुम दूसरों को बताओ कि तुम क्या देखते हो, क्या महसूस करते हो। वजीर रहीम बसरिया जब मेहमानी में मौला के पास गया तो मौला ने कहा कि वजीर कुछ मांगना चाहते हो? तो वजीर ने कहा या मौला मेरी कोई नरीना औलाद नहीं है, मेरा कोई बेटा नहीं है। तो कहते हैं कि इमाम सुल्तान मोहम्मद शाह ये सुनकर बहुत जलाल में आए और मौला ने उसको फरमाया कि तुम्हारा कोई बेटा नहीं है, मैं तुम्हारा बेटा हूं। मौला ने उसको ये फरमाया है, ये बुजुर्गों से आप ये फरमान और ये स्टोरी सुन सकते हैं कि मौला ने जोश में फरमाया कि तुम्हारा कोई बेटा नहीं है, मैं तुम्हारा बेटा हूं। अब आप सोचें कि मौला ने एक वजीर की के दिल को तसल्ली देने के लिए, उसको खुश करने के लिए ऐसे ही फरमा दिया कि मैं तुम्हारा बेटा हूं, या मौला सचमुच उसके अंदर कोई मानी था? उसके अंदर मानी ये था कि तुम नूर को अंदर एब्जॉर्ब करो और उस नूर को अपने दिल के अंदर जिंदा कर लो तो मेरा नूर एक बेटा बनकर तुमको सपोर्ट करेगा, तुम्हारे साथ साथ रहेगा और ये एक ताकत की सूरत में तुम्हारे साथ रहेगा। तो इमाम की सालगिरह मुबारक के मौके पर मैंने एक लेक्चर रिकॉर्ड किया है, शायद आपने सुना हो कि इमाम की एक जाहिरी सालगिरह होती है जो एक मर्तबा हुई है और हम वो सालगिरह 13 दिसंबर को मनाते हैं, मगर मौला की बातिनी सालगिरह हमारे दिल में उस वक्त होती है जब मौला का नूर यहां तुलू होता है। मौला तो हमेशा सूरज की तरह रोशन है, मगर जब कोई जमीन सूरज की तरफ मुड़ेगी तो सूरज उस पर तुलू होगा। मौला का नूर तुलू ही तुलू है, पैदा ही पैदा है, लेकिन जब मेरे दिल की जमीन उसकी तरफ अपना मुंह फेरेगी तो मौला का नूर मेरे दिल पर बातिनी तौर पर पैदा होगा। तो मौला की बातिनी सालगिरह एक मोमिन अपने दिल में हर वक्त मना सकता है। और ये जो हम बात कर रहे हैं कि नूर को पैदा कर ले, जिंदा कर ले, ये आखिरी दर्जे की बातें हैं, ये उन बुजुर्गों के लिए बातें हैं जैसे पीर नासिर खुसरो थे, जैसे पीर सदरदीन थे, लेकिन हमारे लिए भी इसमें एक लेसन है, एक मैसेज है कि हम अपने दिल में मौला की मोहब्बत का नूर पैदा करें, हम खिदमत का नूर पैदा करें, हम आजिजी का नूर पैदा करें, तो मौला की रूहानी पैदाइश हमारे दिल में हमेशा होती रहेगी और हमारा दिल पुरनूर रहेगा। तो उन मोमिनीन के लिए जिन्होंने नूर को जन्म दिया, इमाम ने फरमाया मैं तुम्हारा बेटा हूं, तो इमाम ने खुश करने के लिए नहीं फरमाया। कुरान की इस आयत से गवाही मिलती है कि जिन लोगों को रूहानियत मिल चुकी थी रसूल के जमाने में, वो रसूल को ऐसे पहचानते थे जैसे वो अपने बेटे को पहचानते थे। तो इससे भी हमको एक सबूत मिला कि मोमिन के इमाम से कई नूरानी रिश्ते हैं, वो नूर की औलाद भी है, एक वक्त में वो नूर भी बनता है और फिर इमाम उसको ये एजाज भी देता है कि वो नूर को अपनी जात से पैदा करे। इमाम सुल्तान मोहम्मद शाह सलवातुल्लाह अलैही का फरमान है कि जब तुम इबादत नहीं करते हो तो तुम हमारे नूर को कत्ल करते हो। یزید سے بھی برا کام کرتے ہو. امام نے یہ بھی فرمایا ہے اس نے تو جسم کو قتل کیا تھا ایمان کے، مگر تم نور کو قتل کرتے ہو، نور کو کم کرتے ہو. اب اس فرمان پہ سوچیں، اگر مجھ جیسا کوئی گناہگار آدمی عبادت میں ریگولر نہیں ہے تو ہم ایمان کے نور کو کیسے کم کر سکتے ہیں؟ ایمان کا نور تو اپنی جگہ پر ہے. اس کی مثال ایسے ہوگی کہ سورج تو نکلا ہوا ہے، سورج کے ارد گرد نہ مشرق ہے نہ مغرب ہے نہ شمال ہے نہ جنوب ہے، سورج تو اسی طرح سے روشن ہوئے. سورج کے طلوع اور غروب کا تعلق زمین کے ساتھ ہے. تو جب میں اپنے دل کا رخ امام کی طرف کرتی ہوں تو یہاں پر امام کا نور طلوع ہوتا ہے. تو امام یہ گلہ کر رہے ہیں ہم سے کہ میرے نور کے اندر یہ طاقت تھی کہ وہ تم سے بھی جنم لے سکتا تھا، مگر تم نے اس کو وہاں سے کم کیا، اس کو جنم لینے نہیں دیا، اس کے لیے کوشش نہیں کی. تو اس معنی میں یہ فرمان سمجھ میں آتا ہے کہ مولا نے فرمایا کہ تم ہمارے نور کو کم کرتے ہو. جب ہم عبادت نہیں کرتے ہیں تو مولا کا جو نور ہم سے ریفلیکٹ ہو سکتا تھا اس میں کمی آ گئی، ورنہ مولا کا نور اپنی جگہ پر ہمیشہ ہمیشہ قائم ہے. تو یہ ایک سلسلہ ہے، آپ دیکھیں یہ ایک کری بنتی ہے کہ بیت الخیال کی عبادت بہت قدیم عبادت ہے. آدم کے قصے میں اس کا ذکر ملتا ہے. آدم کو کی ایمان اور علم جب ملا تو اس کے اندر ایک روحانی قیامت پیدا ہوئی، اس کے اندر ایک روحانی انقلاب آیا اور اس کے نتیجے میں وہ پیغمبر بنا دیا گیا، ایک خاص آدمی بن گیا. اسی طرح مومن کے لیے ان سات اسٹیجز سے گزر کر ایک مومن بھی نور کے اس مقام تک پہنچ سکتا ہے. اور مولا جب نوازش پر آئے تو اس کی آخری نوازش کیا ہے کہ وہ ایک بیٹا بن کر ہمارے اندر نور کی صورت میں جنم لیتا ہے اور ہمارے نورانی رشتے وسیع کرتا ہے. کیونکہ امام محدود نہیں ہے، امام کی پیدائش دنیا میں صرف ایک محدود پیدائش نہیں ہے، امام ہر مومن کے دل میں طلوع ہوتا ہے، ہر مومن کے دل میں پیدا ہوتا ہے اور ہر مومن امام کی نورانی سالگرہ منا سکتا ہے کیونکہ نور اس کے دل سے پیدا ہوا ہے. تو آج اس زمانے میں امام نے جو اسم اعظم کی نوازش فرمائی ہے، امام نے ہم سب کو موقع دیا ہے کہ تم آگے بڑھو، میں تمہارا ہاتھ پکڑوں گا، تم اس میں کامیاب ہونے کی کوشش کرو. تو اگر ہم اپنی اس زندگی میں وہ ساتوں مرحلے طے نہیں کر سکتے، پوری طرح فنا نہیں ہو سکتے، تو کچھ کچھ فنا ہوتے ہوتے اس سے قریب ہونے کی کوشش کرتے جائیں اور اپنے دل میں ہر روز نور کی ایک صورت علم کی صورت میں، عاجزی کی صورت میں، گریہوزاری کی صورت میں پیدا کریں تو امام کا نورانی جنم اس دل میں ہوتا رہے گا اور اس دل میں ہمیشہ روشنی رہے گی. تو امام کے نورانی رشتے جو ہیں وہ ڈفرنٹ آسپیکٹس کے ساتھ ہیں اور ہر آسپیکٹ میں مومن پر نوازش ہے اور مومن کی خوشی اور خوش قسمتی ہے.